أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه، وأرنا الباطل باطلا وارزقنا اجتنابه، ربنا زدنا علما. تو آج ہم روضۃ الطالبین سے حدیث نمبر 109 پڑھیں گے، پیج نمبر 191 کے اوپر ہے یہ روضۃ الطالبین، جو کہ دار الطالبین کی شرح ہے. اس حدیث کا ٹائٹل انہوں نے بنایا ہے، نیکی جنت کا اور جھوٹ دوزخ کا راستہ دکھاتا ہے. ان الصدق بر وان البر يهدي الى الجنه وان الكذب فجور وان الفجور يهدي الى النار. بے شک سچ بولنا نیکی ہے اور نیکی جنت کی طرف لے جاتی ہے، اور بے شک جھوٹ بولنا فسق ہے اور فسق دوزخ کی طرف لے جاتا ہے. یہ حدیث مشکات شریف میں باب حفظ اللسانی الغیبہ والشتم، یعنی اس باب کا جو ٹائٹل صاحب مشکات نے بنایا ہے اپنی کتاب میں، وہ ہے کہ زبان کی حفاظت کرنے کا باب، یعنی چیپٹر اباؤٹ دی پروٹیکشن آف ونز ٹنگ اور غیبت، یعنی غیبت سے اپنی زبان کو بھی بچانا، اور شتم مطلب جس کو کہتے ہیں نا سب و شتم کرنا، کسی کو برا بھلا کہنا، تو شتم سے بھی حفاظت. ٹھیک ہے، تو یہ روایت ہے عبداللہ ابن مسعود رضی اللہ تعالیٰ عنہ سے، انہو قالا قال رسول اللہ صلی اللہ علیہ وسلم علیکم بالصدق، علیکم تمہارے اوپر ہے سچائی، صدق مطلب سچائی، اور علیکم کا مطلب ہوتا ہے لازم ہے تمہارے اوپر. ٹھیک ہے، ویسے تو علی حرف جر ہے جس کا مطلب ہوتا ہے پر، تو لفظی ترجمہ بنے گا تمہارے پر سچائی ہے یا تمہارے اوپر سچائی ہے، لیکن مطلب کیا ہوتا ہے کہ لازم ہے تمہارے اوپر سچ بولنا. فَإِنَّ الصِّدْقَ يَهْدِي إِلَى الْبِرِّ إِلَى الْبِرَّ. ٹھیک ہے، کہ سچ بولنا یہ ہدایت دیتا ہے نیکی کی طرف. وَإِنَّ الْبِرَّ يَهْدِي إِلَى الْجَنَّةِ. ٹھیک ہے، یہاں تک وہی الفاظ ہیں جو کہ اوپر لکھے ہوئے ہیں. اس کے بعد جو ہے نا اس میں تھوڑی تفصیل ہے، جو مشکات شریف میں حدیث ہے اس میں تھوڑی سی تفصیل ہے جو کہ اوپر کی حدیث میں نہیں لکھی ہوئی ہے. وہ یہ ہے کہ وما یزال الرجل یصدق، اور ما یزال الرجل کہ ہمیشہ آدمی، ٹھیک ہے، یعنی آدمی ہمیشہ سچ بولتا رہتا ہے، یصدق یعنی سچ بولتا رہتا ہے، ویتحر الصدق اور تحری کرتا ہے صدق کے لیے. تحری کا مطلب ہوتا ہے تحرا، یا تحرا کا مطلب ہوتا ہے جستجو کرنا، ٹھیک ہے، محنت کرنا، جستجو کرنا، سٹرگل کرنا، یعنی سچائی کے لیے سٹرگل کرتا رہتا ہے، محنت کرتا رہتا ہے، جستجو کرتا رہتا ہے. حتی یکتب عند اللہ صدیقا، حتی کہ اللہ تعالی کے نزدیک وہ لکھ دیا جاتا ہے سچا، ٹھیک ہے، صدیق لکھ دیا جاتا ہے. ٹھیک ہے، کیا مطلب کہ ہمیشہ قائم رہتا ہے کوئی آدمی سچائی کے اوپر، اور سچائی کے لیے محنت بھی کرتا رہتا ہے، تو ایک مقام ایسا آتا ہے کہ اللہ تعالیٰ کے دفتر میں کہا جاتا ہے، جیسے کہ اللہ تعالیٰ کے پاس اس کا مقام جو ہے نا وہ صدیقین میں شامل کر دیا جاتا ہے، سچوں میں. وَإِيَّاكُمْ وَالْكِذْبَ، اور بچو، اِيَّاكُمْ کا مطلب یعنی یہ بھی ایک محاورہ ہے عربی زبان کا، آگے نحو والے آگے جا کے پڑھیں گے، کہ بچاؤ اپنے آپ کو. ایاکم کا اصل میں اس کے اندر ایک چھپی ہوئی عبارت ہوتی ہے کہ اپنے آپ کو بچاؤ، ایاکم والکذبا یعنی جھوٹ سے بچاؤ. ٹھیک ہے، فان الکذبا بے شک جھوٹ، یہدی الی الفجور پہنچا دیتا ہے گناہ کی طرف، یا فسق فجور کی طرف پہنچا دیتا ہے. والفجور یہدی الی النار، اور فجور جو ہے یعنی گناہ وہ آگ کی طرف پہنچا دیتا ہے. وما یزال الرجل یکذب، اور کوئی آدمی ہمیشہ جھوٹ بولتا رہتا ہے. لا یزالو کا مطلب ہوتا ہے کہ یعنی ما یزالو جو بولتے ہیں نا، تو ما یزالو کا مطلب ہوتا ہے کہ کبھی بھی نہیں چوکتا، کبھی بھی نہیں زائل ہوتا، یعنی never leaves this position. جیسے کہ آپ نے لفظ سنا ہوگا عربی، اردو زبان میں بھی کہتے ہیں زائل ہونا. ٹھیک ہے، तो जाला या जालू ये अरबी का माजी और मोनस के सीगे, माजी और मुजारे के सीगे बनते हैं। जाला या जालू, जाला का मतलब होता है जायल हो जाना, या जालू का मतलब होता है जायल होता है या जायल हो जाएगा। ठीक है, जायल हो जाएगा मतलब कि उतर जाता है उधर से, खत्म हो जाता है। ठीक है, तो मा या जालू का मतलब हुआ कि कभी भी खत्म नहीं होता। ठीक है, यानी वो हमेशा झूठ के ऊपर बदस्तूर कायम रहता है, वो ये तहर्रल किस्बा, और झूठ के लिए वो गोया के तहर्री भी करता रहता है, यानी ऐसे हरकतें करता रहता है जो कि झूठी हरकतें होती हैं। हत्ता यक्तुबु इंद अल्लाही कज़्ज़ाबन, हत्ता कि उसको अल्लाह ताला के दफ्तर में कज़्ज़ाब लिख दिया जाता है, यानी झूठा इंसान लिख दिया जाता है, पक्का झूठा। ये कज़्ज़ाब और सिद्दीक जो है ना, ये मुबालगे के सीगे हैं, यानी बहुत ज्यादा सच बोलना, उसको बोलने वाला उसको सिद्दीक कहते हैं। ठीक है ना, और कज़्ज़ाब किसको कहते हैं, बहुत ज्यादा झूठ बोलने वाला, बहुत ज्यादा धोखा देने वाला, उसको कज़्ज़ाब बोलते हैं। ठीक है, तो खैर ये तो हमने इसकी मुकम्मल इबारत पढ़ ली, अब इसकी तशरीह हम ऊपर से ही पहले पढ़ लेते हैं, फिर उसके बाद डिस्कस करेंगे इंशाल्लाह कि इस हदीस में दो अहम सिफतों की तरफ तवज्जो दिलाई गई है। पहली सिफत सच बोलना है और दूसरी सिफत झूठ बोलना है। ठीक है, यानी बतौर सिफत की बात हो रही है, ये नहीं कि भाई वंस इन अ वाइल किसी ने सच बोल दिया या वंस इन अ वाइल किसी ने झूठ बोल दिया, नहीं, बल्कि सिफती तौर पर इस बंदे की गोया कि आदत बनी हुई है सच बोलना और दूसरे बंदे की आदत बनी हुई है झूठ बोलना। तो जब आदत बन जाती है ना, तो वो आदत जो होती है वो इंसान की सिफत का हिस्सा बन जाती है, उसका एट्रीब्यूट बन जाती है, क्वालिटी बन जाती है उसकी। ठीक है, आदत जो है वो क्वालिटी में तब्दील हो जाती है इंसान की। सच के अच्छे होने पर सभी मुत्तफिक हैं, ये एक यूनिवर्सल वर्च्यू है, सच जो है एक यूनिवर्सली एक्सेप्टेड अच्छी वर्च्यू है। ठीक है ना, वैल्यू अलग चीज होती है, वो लोकल होती है कि जी यहाँ की ये वैल्यूज हैं, वहां की वो वैल्यूज हैं। ठीक है, लेकिन कुछ एक और चीज होती है जिसको वर्च्यू कहते हैं। वर्च्यू जो होती है ना, वो लोकल नहीं होती, किसी एक इलाके के साथ नहीं होती, बल्कि वो यूनिवर्सल यूनिवर्सली एक्सेप्टेबल होती है। तो सच बोलना जो है, ये भी एक यूनिवर्सली एक्सेप्टेड एट्रीब्यूट है, गुड एट्रीब्यूट। ठीक है, और झूठ बोलना ये भी एक यूनिवर्सली एक्सेप्टेड यानी बैड वर्च्यू है, झूठी यानी बुरी क्वालिटी है। सच बोलने पर इस हदीस में ये इनाम बताया गया है कि सच जन्नत का रास्ता हमवार करता है, बखिलाफ झूठ के कि वो जहन्नुम का रास्ता दिखाता है। ठीक है, अब यहाँ पर जो लफ्ज इस्तेमाल हुआ है रास्ते का, तो ये जो रास्ते का कॉन्सेप्ट है ना, ये हमारे दीन में जैसे कि आपको अंदाजा ही है ऑलरेडी कि ये बहुत इम्पोर्टेंट कॉन्सेप्ट है, रास्ते का कॉन्सेप्ट जो हमें हमारा दीन देता है। ठीक है, जैसे कि सूरह फातिहा के अंदर बिल्कुल शुरू के अंदर ही अल्लाह ताला हमें बता देते हैं कि भाई जो तुम अल्लाह ताला से दुआ मांगो ना, तो वो हिदायत की दुआ जिस अंदाज में तुम मांग रहे हो ना, तो वो हिदायत की दुआ कैसे मांगते हो, इहदिनस सिरातल मुस्तकीम। ठीक है ना, सिरातल मुस्तकीम, सिरात जो है वो रास्ते को कहते हैं। ठीक है, तो ये रास्ते का कॉन्सेप्ट हमें हमारे दीन ने बिल्कुल इब्तिदा ही में दे दिया। ठीक है, कि ये जो यानी इंसान जो है ना, उसके आगे उसके सामने रास्ते अल्लाह ताला ने बनाए हैं। ठीक है, वो रास्तों पर कदम रखता है अपनी मर्जी से, अपने इख्तियार से, और जब वो किसी रास्ते के ऊपर कदम रख लेता है, तो अब वो रास्ता जो है ना, वो जिस तरफ जा रहा है, वो आदमी ऑटोमेटिकली उसी तरफ चलना शुरू हो जाता है। ठीक है ना, क्योंकि वो रास्ता उसी तरफ जा रहा है। अब फॉर एग्जाम्पल, आप रियाज में फॉर एग्जाम्पल अगर रहते हैं, ठीक है ना, तो रियाज में एक है तरीक मक्का मुकर्रमा और एक है तरीक मदीना मुनव्वरा। ठीक है, दोनों में तकरीबन 90 डिग्रीज का डिफरेंस है दोनों रास्तों में। ठीक है ना, अगर आप तरीक मदीना मुनव्वरा के ऊपर चल पड़े, ठीक है ना, गाड़ी अपनी चलाना शुरू कर दें, तो आप मक्का मुकर्रमा नहीं पहुंचेंगे। ठीक है ना, आप मदीना मुनव्वरा ही पहुंचेंगे, क्योंकि इस तरीक के रास्ते के ऊपर यानी इस रास्ते के एंड के ऊपर मदीना मुनव्वरा है। उसी तरह अगर आप मक्का मुकर्रमा के रास्ते के ऊपर चल पड़े, तो आप मदीना मुनव्वरा नहीं पहुंचेंगे, आपने मक्का मुकर्रमा ही पहुंचना है।
बिल्कुल इसी तरीके से हमारे दीन ने जन्नत और जहन्नुम के रास्तों का कॉन्सेप्ट दिया है कि जन्नत का एक अलग रास्ता है, जहन्नुम का एक अलग रास्ता है। ठीक है ना, तुम एकदम से जंप लगा करके जन्नत में नहीं पहुंच जाओगे, ठीक है, तुम एकदम से जंप लगा करके जहन्नुम में भी नहीं पहुंच जाओगे, बल्कि तुम रास्ते के ऊपर कदम रखोगे और रास्ते पे बढ़ते चले जाओगे, हत्ता कि तुम उसके एंड के ऊपर जो चीज भी मौजूद है वहां तक पहुंच जाओगे। ठीक है, तो ये जो पैथवेज और रास्तों का कॉन्सेप्ट है ना, एक तो ये है कि ये रास्ते हैं, ठीक है ना। सच बोलने के बारे में इस हदीस में बताया कि ये एक नेकी का काम है और ये यहदी इलल जन्नत, यानी ये ले जाती है जन्नत की तरफ, गोया कि सच बोलना जो इख्तियार करता है वो गोया कि जन्नत के रास्ते पर चल पड़ा है, ठीक है ना, और वो सच बोलता रहता है हत्ता कि वो चलते 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 जन्नत तक पहुंच जाएगा। उसी तरीके से झूठ जो है वो इंसान को जहन्नुम के रास्ते के ऊपर डाल देता है, ठीक है, अब वो झूठ बोलते बोलते जन्नत में नहीं पहुंच जाएगा, ठीक है, उसने जहन्नुम में ही पहुंचना है, इसलिए कि झूठ जो है वो यानी गुनाह है और फिस्क यानी गुनाह जो है वो दोजख की तरफ ले जाने वाला रास्ता है। एक और भी कॉन्सेप्ट इसी के ऊपर मजीद जो हमारा दीन पेश करता है वो ये है कि जो ये रास्ते हैं ना, ये रास्ते ये फ्लैट रास्ते नहीं है, ठीक है, यानी ये मुस्तवी फ्लैट एक लेवल के रास्ते नहीं है, लेवल्ड रास्ते नहीं है, ठीक है, बल्कि ये कैसे रास्ते हैं, ये रास्ते जो हैं वो स्लोप शेप के रास्ते हैं। स्लोप जिसको कहते हैं ना, क्या कहते हैं अरबी में, उर्दू में स्लोप को, कुरान इनके बारे में क्या कहता है, चढ़ाई, हाँ चढ़ाई हो या उतराई हो, ठीक है, तो स्लोप के लिए चढ़ाई का लफ्ज भी इस्तेमाल कर सकते हैं, उतराई का लफ्ज भी, यानी उतारने वाला जो रास्ता होता है उसका वो लफ्ज भी इस्तेमाल कर सकते हैं, ढलान, ठीक है, जदाकुल्ला। तो ये जो रास्ते हैं ना, ये इस तरह के रास्ते हैं, चढ़ाई या ढाका या धक्का, नहीं पता नहीं, तो या तो ये चढ़ाई है या ये ढलान है, इधर वे, ठीक है। तो वहदई ना हम नजदैन, ये हम तफसीर की क्लास के अंदर पढ़ चुके हैं, तीसवें पारे के अंदर ये आयत है, वहदई ना हम नजदैन, कि अल्लाह ताला ने फरमाया कि हमने हिदायत दी, यानी हमने बता दिया इंसान को नजदैन के रास्ते। ये नजदैन क्या चीज होती है, नजदैन जो है वो चढ़ाई को कहते हैं, ठीक है, चढ़ाई के रास्ते, ठीक है, तो ये दो रास्ते जो है ना ये चढ़ाई के रास्ते हैं। इनको अगर आप नीचे से ऊपर की तरफ देखें, ठीक है, गोया कि अगर आप नीचे खड़े हुए और ये चढ़ाई ऊपर की तरफ जा रही है, तो इसको ऐसे एक्सप्लेन किया जाएगा कि जब आप नेकी के रास्ते के ऊपर कदम रखते हैं ना, तो अब एक नेकी करने के बाद जो अगली नेकी आप करते हैं वो पिछली नेकी से ज्यादा बड़ी नेकी होती है, ऊंची नेकी होती है, क्योंकि आप नीचे खड़े हुए हैं और आप चढ़ाई की तरफ चढ़ रहे हैं, ठीक है ना, तो एवरी नेक्स्ट नेकी इज ग्रेटर देन द प्रीवियस नेकी, या इन अदर वर्ड्स एवरी नेकी टेक्स यू क्लोजर टू जन्ना, या इन अदर वर्ड्स एवरी नेकी एलिवेट्स योर पोजिशन, ठीक है, देन योर प्रीवियस पोजिशन, यानी पहले आप जिस मुकाम पे खड़े थे, अब अगली नेकी करने से आप उस मुकाम से ऊपर पहुंच जाते हैं, फिर अगली करते हैं तो और ऊपर पहुंच जाते हैं, इस तरह से पहुंचते पहुंचते आप ऊंचाई चढ़ते रहते हैं हत्ता के उसके एंड के ऊपर जन्नत है वहां तक पहुंच जाते हैं। उसी तरीके से गुनाह का रास्ता भी ऐसे ही है, अगर आप नीचे से उस रास्ते को देखें तो हर गुनाह जो है वो आपको पिछले गुनाह के मुकाबले में जहन्नुम के ज्यादा करीब कर रहा होता है। आपके जो नामे आमाल है या आपका जो 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 आपका जो यानी नफ्स की हालत है उसको पहले के मुकाबले में ज्यादा खराब कर रहा होता है, ठीक है। और अगर आप इसको दूसरी तरफ से देखना चाहें, यानी ऊपर से खड़े होकर के आप ढलान की तरह से अगर इन रास्तों को देखना चाहें तो भी आप देख सकते हैं। फिर आप कैसे एक्सप्लेन करेंगे कि ये दोनों रास्ते जो है ना, नेकी का रास्ता और नेकी की ढलान और बुराई की ढलान, ये दोनों जो है ये ढलाने हैं और ये ढलाने बड़ी स्लिपरी ढलाने हैं। क्या मतलब कि एक दफा जब आप किसी ढलान के ऊपर कदम रख देते हैं ना, तो अब आप उस ढलान के ऊपर फिसलते चले जाते हैं, ठीक है, यानी गोया कि आपको मजीद तौफीक मिलती चली जाती है, ठीक है। नेकी की तरफ के ढलान पे अगर आप कदम रख लें तो आप کو پھر نیکی کی اور توفیقیں ملتی چلی جاتی ہیں اور آپ آگے بڑھتے چلے جاتے ہیں اس ڈھلان کے اندر، حتیٰ کہ آپ بالکل نیچے اس ڈھلان کے پہنچ جائیں گے جہاں پر کہ جنت ہے۔ دوسری طرف جو برائی کی ڈھلان ہے اس کے اوپر جب آپ نے قدم رکھ لیا نا، تو اب وہاں پر بھی آپ سلپ ہوتے چلے جائیں گے، اور سلپ ہوتے ہوتے آپ جہنم کے قریب سے قریب تر ہوتے چلے جائیں گے۔ ٹھیک ہے، تو ایک تو یہ امپورٹنٹ کانسیپٹ ہے، راستوں کا کانسیپٹ، اور راستے بھی کیسے، سلپری سلوپ والے راستے یا چڑھائی والے راستے۔ ٹھیک ہے، ایک لیول نہیں ہے ان راستوں کا، ایک لیول پر نہیں ہے راستے۔ دوسری بات یہ کہ ہم نے ایک اور ٹاپک، ایک اور اسی بات کو ایک اور انداز سے آپ کو پچھلے کچھ مجالس میں یا بیانات کے اندر سمجھایا ہے، یا پتہ نہیں آپ مردوں میں بات مجھے یاد نہیں پڑتی زیادہ ہوئی ہے کہ نہیں، لیکن خواتین کی کلاسز کے اندر یہ بات کافی تفصیل کے ساتھ ہوئی ہے۔ وہ کیا ہے کہ ہمارے مشائخ کے یہاں ایک ورد سمجھنے، ورد یا وظیفہ، یہ بہت مشہور ہے۔ ٹھیک ہے، وہ کیا ورد ہے، اس کو آپ بھی لکھ بھی لیں اور یاد رکھیں، اس کو انشاءاللہ کام آئے گا آپ کو۔ یہ ورد کیا ہے کہ جب کوئی سالک جو ہے وہ اپنی اصلاح کے راستے کے اوپر قدم بڑھاتا ہے اور مشائخ کے ساتھ اصلاحی تعلق بناتا ہے نا، تو وہ اس کو ایک ورد جو ہے وہ اکثر پڑھنے کو کہتے ہیں۔ ٹھیک ہے نا، وہ کیا ہے، وہ اس طرح سے ہے، لا مرغوبی الا اللہ، کہ میرا کوئی مرغوب نہیں ہے سوائے اللہ کے، لا مطلوبی الا اللہ، میرا کوئی مطلوب نہیں ہے سوائے اللہ کے، لا محبوبی الا اللہ، کہ میرا کوئی محبوب نہیں ہے سوائے اللہ کے، اور آخری مصرع اس کا کیا ہے، لا معبودی الا اللہ، کہ میرا کوئی معبود نہیں ہے سوائے اللہ کے۔ ٹھیک ہے، تو یہ جو چار مصرے ہیں نا اس ورد کے، یہ چار مصرے جو ہیں یہ انسان کے چار لیولز بتاتی ہیں۔ ٹھیک ہے، ان کو اس آرڈر میں کیوں رکھا گیا ہے، وہ اس لیے رکھا گیا ہے کہ انسان کے اندر کسی بھی چیز کی طرف جو وہ بڑھتا ہے نا، یعنی کسی بھی راستے کے اوپر فار ایگزامپل، یا کسی بھی منزل کی طرف جب وہ بڑھتا ہے، تو اس کے جو بڑھنا ہوتا ہے یہ بھی لیولز میں ہوتا ہے، سٹیپ بائی سٹیپ ہوتا ہے۔ ٹھیک ہے نا، شروع میں وہ منزل سے زیادہ دور ہوتا ہے، ٹھیک ہے، پھر جیسے وہ قدم بڑھاتا ہے تو منزل سے پھر وہ قریب ہوتا چلا جاتا ہے، اور قریب ہوتا چلا جاتا ہے، اور قریب ہوتا چلا جاتا ہے۔ ٹھیک ہے، تو بالکل انیشل سٹیج جو ہوتی ہے نا، اس سٹیج کو کہتے ہیں رغبت، رغبت۔ ٹھیک ہے، یعنی دل جو ہے وہ اس کا کسی طرف مائل ہوتا ہے، اس کی توجہات کسی طرف مائل ہوتی ہیں، اس کو رغبت کہتے ہیں۔ ٹھیک ہے، جب انسان کے اندر رغبت کسی چیز کی آ جاتی ہے، ٹھیک ہے، تو اب آٹومیٹیکلی وہ نیکسٹ لیول کی طرف پھر بڑھتا ہے۔ پہلا سٹیپ تو اس کو اچیو ہو گیا نا، رغبت والا سٹیپ۔ اب جب رغبت والا سٹیپ اچیو ہو گیا، تو اب چونکہ یہ راستہ جو ہے یہ ایک سلوپ ٹائپ کا راستہ ہے، تو پھر یہ نیکسٹ لیول کے اوپر بڑھے گا، خود ہی بڑھے گا۔ ٹھیک ہے نا، یہ یعنی گویا کہ گریوٹی اس کو کھینچے گی، ٹھیک ہے، منزل کی گریوٹی اس کو اپنی طرف پل کرے گی۔ تو یہ رغبت جو ہے وہ تھوڑے عرصے کے اندر ہی یہ طلب میں تبدیل ہو جائے گی۔ ٹھیک ہے، طلب کیا چیز ہوتی ہے کہ جب آپ کا دل کسی طرف مائل ہو جاتا ہے نا، تو شروع میں تو وہ صرف مائل رہتا ہے، بس دل کے اندر کچھ خیال آتے رہتے ہیں اس چیز کے بارے میں، اچھی لگتی رہتی ہے وہ چیز، ٹھیک ہے، جس کو کہتے ہیں منہ میں پانی آتا ہے، ٹھیک ہے، ذہن میں خیالات آتے ہیں اس کے بارے میں، لیکن تھوڑے عرصے میں یہ چیز اتنی اسٹرانگ ہو جاتی ہے، اب یہ تھوڑا عرصہ چند منٹوں پر بھی مشتمل ہو سکتا ہے، ڈپینڈنگ آن واٹ یو آر آسکنگ فار، ٹھیک ہے، یعنی کیا آپ سوچ رہے ہیں، تو اس پہ ڈپینڈ کرتا ہے کہ چند منٹوں کے لیے بھی رغبت ہو سکتی ہے، اور یہ چند دنوں کا پروسیس بھی ہو سکتا ہے، رغبت والا پروسیس۔ ٹھیک ہے، جب یہ رغبت تھوڑی اور بڑھتی ہے، تو نیکسٹ اسٹیپ یہ یعنی کیا شکل اختیار کرتی ہے، یہ طلب والا شکل اختیار کرتی ہے۔ طلب کا مطلب کہ اب آپ اس چیز کو ایکوائر کرنا چاہتے ہیں، حاصل کرنا چاہتے ہیں۔ ٹھیک ہے، ہمارے حضرت اس کے لیے بڑی آسان سی بچوں والی مثال دیتے ہیں، جب آئس کریم، ٹھیک ہے نا، آئس کریم خصوصاً بچوں میں، اور کچھ بڑوں کو بھی بہت آئس کریم کا شوق ہوتا ہے، تو جب آئس کریم کی طرف میلان پیدا ہوتا ہے دل کا، تو کیا ہوتا ہے، سب سے پہلے منہ میں پانی آتا ہے، ذہن میں خیال آتا ہے، اور اس کے بعد چند منٹوں کے بعد اس کی طلب شروع ہو جاتی ہے۔ اور اگر پتہ ہو کہ فریزر کے اندر آئس کریم موجود ہے، ٹھیک ہے، تو وہ طلب جو ہوتی ہے نا، फिर वो बड़ी आसानी से उस तलब को फिर आप सेटिस्फाई भी कर सकते हैं, फिर उसके बाद कदम भी बढ़ने शुरू हो जाते हैं फ्रीजर की तरफ, ठीक है। तो ये तलब जो है ना, ये इस रास्ते के ऊपर दूसरा कदम होता है, और तलब का नतीजा क्या होता है कि इंसान अपने मतलूब को बिल आखिर पा लेता है, क्योंकि इंसान जिस चीज की तरफ भी अपने कदम बढ़ाता है ना और उसके लिए मेहनत और जद्दोजहद कर लेता है तो उसको उसका मतलूब मिल जाता है, ठीक है ना। इन मोस्ट केसेस इस दुनिया के अंदर उसूल अल्लाह ताला ने क्या बनाया है, वअल्लैस लिलइंसान इल्ला मा सआ, कि नहीं है इंसान के लिए कोई चीज सिवाय जिसके लिए उसने जद्दोजहद करी है। तो तलब के अंदर तो जद्दोजहद ही करनी होती है, जब जद्दोजहद करता है तो अल्लाह ताला उसको वो चीज दे भी देते हैं, इन मोस्ट केसेस, हमेशा नहीं लेकिन इन मोस्ट केसेस उसको मिल भी जाती है। तो जब तलब आपको हासिल हो गई, यानी आपका मतलूब आपको हासिल हो गया, तो अब आप उस मतलूब के साथ वक्त गुजारते हैं, ठीक है ना, क्योंकि अब आपको आइसक्रीम मिल गई है, अब आप उस आइसक्रीम को खाते हैं, एंजॉय करते हैं, राइट, उसके अंदर जो खूबियां होती हैं उस आइसक्रीम की, उन खूबियों को अप्रिशिएट करते हैं, ठीक है ना। तो ये अगर बहुत अच्छी आइसक्रीम हो या कोई भी चीज़ हो जो कि आपको हासिल हो गई है आपकी तलब के बाद, तो जब आप उसकी सोहबत में वक्त गुजारते हैं तो ये सोहबत जो है ना फिर रंग दिखाना शुरू करती है। जब ये रंग दिखाती है तो फिर क्या होता है, अगर आप में से कोई जवाब दे तो अच्छा नहीं होगा, फिर तो आपकी भी जरा इन्वॉल्वमेंट हो जाएगी। जब सोहबत हासिल हो जाती है किसी चीज की जो कि आपकी मतलूब थी, ठीक है ना, जिसकी तरफ आपका दिल का मैलान था, ठीक है, तो जब उसकी सोहबत आपको हासिल हो जाती है तो फिर ये सोहबत रंग दिखाती है। तो रंग दिखाने का क्या मतलब होता है कि अब जो है ना उस चीज से मोहब्बत हो जाती है, ठीक है ना, मोहब्बत हो जाती है, और मोहब्बत जिससे हो जाए फिर इंसान उससे जुदा नहीं होना चाहता, ठीक है, फिर उससे जुदा नहीं होना चाहता, उसी के साथ रहना चाहता है, उसी के साथ वक्त गुजारना चाहता है, और फिर वो उसका महबूब जो है वो उसके आसाब पर सवार भी होना शुरू हो जाता है, ठीक है ना, उसके बगैर उसकी रातों की नींदें हराम हो जाती हैं, ठीक है ना, जैसे सिगरेट के साथ मोहब्बत हो जाए तो अब रातों की नींदें हराम हो जाती हैं कि नहीं हो जाती हैं, ठीक है ना, किसी माशूका के साथ मोहब्बत हो जाए तो वो फिर रातों में भी, रातों को जागता हूं तुम्हारे ख्याल में, तारों से पूछ लो मेरी डुदाद जिंदगी, हर वक्त महबूब का ख्याल, तारों को भी देख रहा होता हूं तो महबूब ही उसके अंदर नजर आ रहा होता है, वो भी चीज देखो उसके अंदर तेरा चेहरा नजर आता है, वरक वरक तेरा चेहरा दिखाई देता है, किताब खोल के बैठूं तो आंख रोती है, वरक वरक तेरा चेहरा दिखाई देता है, वो किताब के अंदर अल्फाज दिखाई नहीं देते जो लिखे हुए हैं, बल्कि महबूब का चेहरा नजर आ रहा होता है। अब हर चीज में महबूब, क्योंकि मोहब्बत हो गई है, ठीक है, और मोहब्बत जब होती है तो ऑटोमेटिकली फिर ये किस तरफ जाती है, ये मोहब्बत जो है ना ये महबूब की बात मानने के ऊपर मजबूर करती है, ठीक है ना। फिर आपने देखा ही होगा, कभी आपका अपना वास्ता पड़ा हो या किसी और के साथ आपने देखा हो कि जब उनको किसी से मोहब्बत हो जाती है ना तो फिर उनका जो महबूब होता है या होती है फिर वो उनसे काम निकलवाते हैं, राइट, मुझे ये चाहिए तो वो फौरन भागे भागे जाकर के ये लेकर के आ जाते हैं जो भी उनको चाहिए होता है, मुझे फलाना फोन चाहिए, भागे भागे जाकर के जो है वो इंटरनेट के ऊपर या बाजार से वो वाला फोन ला करके अपने महबूब को के कदमों में निछावर कर दिया, ठीक है। तो ये क्या चीज होती है, इसको अताअत कहते हैं, यानी मोहब्बत लीड्स टू अताअत, ठीक है, मोहब्बत लीड्स टू अताअत, और ये अताअत जो होती है ये भी एक स्लिपरी स्लोप है, यानी आप मजीद आगे बढ़ते हैं इस अताअत के अंदर, तो जब ये मोहब्बत की अताअत जो होती है ना इसमें आप आगे बढ़ते हैं मजीद अपने महबूब की अदाओं के ऊपर निसार होकर के आगे बढ़ते हैं, तो ये अताअत जो होती है पहले तो एक चीज में थी, फिर ये दो चीजों में होती है, फिर तीन चीजों में होती है, हत्ता के बढ़ते बढ़ते ये अताअत जो होती है वो इंसान के ऊपर छा जाती है, गालिब आ जाती है। अब मोहब्बत यानी महबूब की अताअत जो होती है ये मुतलकन अताअत में तब्दील हो जाती है। मुतलकन अताअत का मतलब होता है हर हाल में अताअत करना, हर बात में उसकी बात मानना, हर हुक्म को मानना, ठीक है ना, इसको कहते हैं मुतलकन अताअत, ठीक है, यानी obeying in all circumstances, unrestricted obedience, ठीक है। तो ये unrestricted obedience یہ ہمارے دین کی زبان میں کیا کہلاتی ہے؟ اسی کو عبادت کہتے ہیں. ٹھیک ہے نا؟ مطلق اطاعت از ایکول ٹو عبادت. ٹھیک ہے؟ اسی وجہ سے اللہ تعالیٰ قرآن کے اندر جو ہمیں بار بار کہتے ہیں نا کہ کیا ہے وہ ولا تتبعوا خطوات الشیطان انه نہیں کہ شیطان کی پرستش کرنا یعبد الشیطان والا جو کانسیپٹ ہے ٹھیک ہے کہ یہ شیطان کی عبادت کرتے ہیں. تو شیطان کی عبادت جو ہے وہ کبھی کسی نے نہیں کری سوائے آج کے دور کے اندر جو سیٹن ورشپرز ہوتے ہیں, بہت تھوڑے ہوتے ہیں دنیا کے اندر, جو کہ شیطان کا نا ایک مجسمہ ٹائپ کا بنا کر کے اس کے سامنے اپنا سر جھکانا شروع کر دیتے ہیں. ایسے تو بہت کم لوگ ہوتے ہیں دنیا کے اندر. تو شیطان کی عبادت کا مطلب کیا ہوتا ہے؟ اللہ تعالیٰ کہنا کیا چاہ رہے ہیں؟ اللہ تعالیٰ یہی کہہ رہے ہوتے ہیں کہ تم نے ہر حال میں شیطان کی اطاعت شروع کر دی, اور یہ جو اطاعت ہوتی ہے اسی کو عبادت کہتے ہیں. تو اصل میں عبادت کا مطلب جو ہے وہ مطلق اطاعت ہی ہے. تو یہ بھی ایک پیتھ ہے, ٹھیک ہے نا, یہ ایک راستہ ہے جو کہ رغبت سے شروع ہوتا ہے اور یہ ہوتے ہوتے عبادت میں کنورٹ ہوتا ہے الٹیمیٹلی جا کر کے. ٹھیک ہے, تو جھوٹ بھی اسی طرح کا معاملہ ہے کہ جھوٹ جب انسان شروع کر دیتا ہے نا تو جھوٹ الٹیمیٹلی اس کو شیطان کی اطاعت کی طرف لے کر کے جاتا ہے مطلقاً. ٹھیک ہے نا, ویسے تو اس نے پہلا جھوٹ جو بولا ہوتا ہے وہ بھی شیطان کے اطاعت میں ہی بولا ہوتا ہے, لیکن وہ کبھی کبھار بولا ہوتا ہے, ایک دفعہ کسی معاملے میں بول دیا, ٹھیک ہے, لیکن پھر اس کو جھوٹ کی لت لگ جاتی ہے, اور خصوصاً جب جھوٹ بولتا ہے تو پھر اس جھوٹ کو چھپانے کے لیے اس کو اور جھوٹ بولنے پڑتے ہیں. یعنی پہلے تو ایک دفعہ اطاعت کری تھی شیطان کی, اب جو ہے نا وہ شیطان کی اطاعت کی کوانٹیٹی جو ہے وہ بڑھتی چلی جاتی ہے, اور بڑھتے بڑھتے ایونچولی وہ پھر ہر معاملے میں شیطان کی اطاعت کرنا شروع ہو جاتا ہے, اور اس طریقے سے انسان جو ہوتا ہے نا وہ یعنی ایمان سے بھی ہاتھ دھو بیٹھتا ہے, اور پھر وہ ہمیشہ ہمیشہ کے لیے جہنم کا ایندھن بن جاتا ہے. تو اس کی تشریح میں مزید لکھتے ہیں کہ حدیث میں الفاظ یہ ہیں, الصدق بر, کہ سچائی نیکی ہی ہے, یعنی تمام نیکیوں کی اصل اور بنیاد ہے کہ اس کی برکت سے برائیاں خود بخود اس سے چھوٹتی جاتی ہیں. کیونکہ جب یہ جھوٹ بولنا چھوڑ دیتا ہے, سچ بولتا ہے نا, تو اب اس کو فکر بھی ہوتی ہے کہ میں کوئی ایسا کام ہی نہ کروں کہ جس کو مجھے جھوٹ کے ذریعے سے چھپانا پڑے. ٹھیک ہے, تو اب وہ سارے کام ہی جو ہے وہ ایسے کرنا شروع ہو جاتا ہے کہ جن کو چھپانے کی ضرورت ہی نہ پڑے. ٹھیک ہے نا, تو گویا کہ اب جو ہے نا اس کی زندگی میں صرف نیکیاں رہ جاتی ہیں, برائیاں ختم ہونا شروع ہو جاتی ہیں. جیسے کہ ایک شخص آپ صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوئے اور عرض کیا کہ مجھے ایسا عمل بتا دیجئے کہ جس کی وجہ سے میں گناہوں کو چھوڑ دوں. تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ جھوٹ بولنا چھوڑ دو. ٹھیک ہے, تو جب جھوٹ بولنا چھوڑ دو تو اس سے کیا ہوتا ہے کہ برائیاں خود بخود ختم ہو جائیں گی. اچھا, جھوٹ بولنا چھوڑنے سے برائیاں ختم ہو جاتی ہیں, ٹھیک ہے, لیکن جیسے کہ ہم پیچھے بھی بات کر چکے ہیں کہ نبی علیہ الصلوۃ والسلام کی جو حدیثیں ہیں نا یہ کانٹیکسٹ کے ساتھ سمجھ میں آتی ہیں. ٹھیک ہے, ہر حدیث کا ایک کانٹیکسٹ ہے, کیونکہ کسی ایک زندہ انسان نے آ کے آپ صلی اللہ علیہ وسلم سے نصیحت طلب کی ہوتی ہے, تو آپ صلی اللہ علیہ وسلم جو اس کو نصیحت فرماتے تھے نا وہ نصیحت جو ہے وہ اس کے حساب سے ہی فرماتے تھے. ٹھیک ہے نا, وہ کوئی ٹیکسٹ بک پہ لکھی ہوئی کچھ نصیحت ہی نہیں ہوتی تھی کہ اٹھا کر کے یعنی ایسی اٹھا کر کے کسی کے اوپر جس کو کہتے ہیں نا یعنی بس پیسٹ کر دینا کہ ہاں بھائی تم بھی یہ نصیحت دے جاؤ, تم بھی یہ نصیحت دے جاؤ. ٹھیک ہے, بلکہ اس بندے کے احوال اور اس کے معاملات کے حساب سے نصیحت ہوتی تھی. تو کون سا شخص ہوگا کہ جو اگر جھوٹ بولنا چھوڑ دے تو اس کے گناہ چھوٹ جائیں گے؟ ٹھیک ہے, یہ ہر شخص نہیں ہوتا. ٹھیک ہے, ہر شخص کے ساتھ ایسا نہیں ہوتا, بلکہ یہ اس شخص کے ساتھ ہوگا کہ جس کو گناہوں کے اوپر ندامت ہوتی ہے. ٹھیک ہے نا, جو کہ گناہوں کو برا سمجھتا ہے. جیسے کہ یہ صحابی جب نبی علیہ الصلوۃ والسلام کے پاس آئے نا تو آپ صلی اللہ علیہ وسلم کے پاس آنا جو ہے اور ایسا سوال پوچھنا, یہی اس بات کی علامت ہے کہ یہ گناہ کو برا سمجھتے ہیں. ٹھیک ہے, اور یہ گناہوں سے بچنا چاہتے ہیں لیکن بچ نہیں سکتے. تو اب اتنے سارے مختلف قسم کے گناہ ہوتے ہیں جو کہ ایک انسان کرتا ہے, اب ہر گناہ سے بچنا اس کے لیے بہت مشکل کام ہوتا ہے. تو نبی علیہ الصلوۃ والسلام سے جب انہوں نے یہ والی یعنی ایک ٹرک پوچھی کہ مجھے کوئی ایسا آپ مشورہ دے دیں کہ میں صرف ایک بات پر عمل کروں اور میرا سارا مسئلہ حل ہو جائے، تو نبی علیہ الصلوۃ والسلام نے ان کو ایک مشورہ دے دیا کہ بس تم جھوٹ بولنا چھوڑ دو، یعنی ایک گناہ چھوڑ دو، تو چونکہ تم گناہ کو برا آلریڈی سمجھتے ہو، تمہیں شرمندگی ہوتی ہے گناہوں کے اوپر، تم چھوڑنا چاہتے ہو، تو اس وجہ سے نا تم خود بخود پھر باقی گناہوں کو تمہیں چھوڑنا پڑے گا، ٹھیک ہے، کیونکہ تم اپنے آپ کو ایکسپوز لوگوں کے سامنے نہیں کرنا چاہتے اپنے گناہوں کو، ٹھیک ہے، لیکن اگر کوئی شخص ایسا ہو کہ جو کہ جس کو کہتے ہیں نا دھڑلے سے گناہ کرتا ہو، بے خوف ہو کر کے گناہ کرتا ہو، یعنی جو کہ طغیانی کی زندگی پر اتر آیا ہو، بغاوت پر اتر آیا ہو، ٹھیک ہے، جیسے کہ ایک فاسق اور فاجر انسان ہوتا ہے کہ رات کو گناہ کرتا ہے اور صبح کو آ کر کے اپنے دوستوں کو بتاتا ہے کہ میں نے اس کے ساتھ رات گزاری، رائٹ، میں نے رات کو وہ والی فلم دیکھی، میں رات کو جو ہے وہ فلانے کلب میں گیا تھا اور وہاں پر میں نے اس کے ساتھ جو ہے نا وہ ایسے جو ہے وہ ڈانس کیا تھا، ٹھیک ہے، اب یہ جو شخص ہے یہ تو گناہوں کو لوگوں کو بتا رہا ہے، لوگوں کے سامنے کھول رہا ہے اپنے گناہوں کو، تو اس کے لیے جو جھوٹ چھوڑ دینا جو ہے نا اس کو پرواہ ہی نہیں ہے اس بات کی، تو جھوٹ چھوڑ دینا جو ہے وہ اس کو یعنی باقی گناہوں سے نہیں بچائے گا، کیونکہ یہ بندہ جو ہے یہ گناہوں کو برا سمجھتا ہی نہیں ہے، ٹھیک ہے، تو اس کا تو مسئلہ نہیں ہے کہ اس کو اپنے گناہوں کو چھپانے کی فکر ہو، ٹھیک ہے، تو یہ جو صحابی آئے تھے ان کی ایسی حالت نہیں تھی۔ آگے فرماتے ہیں کہ اسی طرح جھوٹ کے برے ہونے پر سب ہی متفق ہیں۔ اچھا، یہ جو متفق ہوتے ہیں یہ بھی کس طرح سے متفق ہوتے ہیں؟ یہ اس طرح متفق ہوتے ہیں کہ دوسرے بندے کا جھوٹ برا لگتا ہے، ٹھیک ہے، یعنی اگلے بندے جو جھوٹ بول رہے ہوتے ہیں نا، اس سے بول رہے ہوں یا کسی اور سے بول رہے ہوں، تو وہ سب کو برا لگتا ہے، ٹھیک ہے، لیکن یہی کام جب یہ خود کرتا ہے، ٹھیک ہے، تو اس وقت جو ہے نا جو یعنی اب بات ہو رہی ہے کسی فاسق اور فاجر انسان کی، ٹھیک ہے نا، جو کہ بہت ہی زیادہ گناہوں والی زندگی گزار رہا ہو اور اس کو گناہوں کو چھپانے کا کی کوئی فکر نہ ہو، اب اس بندے کی بات ہو رہی ہے، ٹھیک ہے، کہ ایسے لوگ بھی جو ہے نا جب دوسرے لوگ جھوٹ بولتے ہیں یا دوسرے لوگ جو ہیں وہ کسی دوسرے کو کسی تیسرے کو دھوکہ دیتے ہیں، تو ایون اس فاسق اور فاجر انسان کو بھی یہ بات بری لگتی ہے، ٹھیک ہے، البتہ یہ خود جب جھوٹ بولتا ہے تو اس وقت اس کو برا نہیں لگتا، کیونکہ جھوٹ بولنا اس کی عادت بن چکی ہوتی ہے، ٹھیک ہے نا، تو اس کے لیے جو ہے نا وہ جھوٹ بولنا جو ہے وہ ایک نارمل سی بات ہو چکی ہوتی ہے، یہ عادتاً جھوٹ بولتا ہے، جب ضرورت ہوتی ہے تب بھی بولتا ہے اور جب ضرورت نہیں ہوتی تب بھی بولتا ہے، ٹھیک ہے نا، فرق سمجھ رہے ہیں، پہلے کس آدمی کی بات ہو رہی تھی جو کہ جھوٹ کو اور دوسرے گناہوں کو برا سمجھتا ہے، اب اس بندے کی بات ہو رہی ہے کہ جو کہ گناہوں کو برا نہیں سمجھتا جب وہ خود کرتا ہے، لیکن دوسروں کے کرے ہوئے گناہ اس کو پھر بھی کچھ برے لگ جاتے ہیں، جیسے جھوٹ کا گناہ، کیونکہ یونیورسل ورچو ہے، اس کی مثال ایسے ہی ہے کہ جیسے ابھی پچھلے دنوں آپ کو سب کو ہی پتا لگا ہوگا کہ جی مارچ 1 کو غالباً وہ ویمنز ڈے منایا گیا تھا نا، تو اس ویمنز ڈے کے اوپر عورتوں نے پاکستان کے اندر جلسے جلوس نکالے، ٹھیک ہے، اور اس جلوس کے اندر انہوں نے بڑے ہی یعنی بےہودہ قسم کے بے حیائی والے مارکس کے ریمارکس کے ساتھ جو ہے نا وہ پلے کارڈز وغیرہ اٹھائے ہوئے تھے، ٹھیک ہے، اور عجیب و غریب قسم کی اس کے اندر باتیں تھیں، کچھ لوگوں نے ہمیں بتائیں تو پتہ لگا کہ کیا ہے، کچھ آرٹیکلز وغیرہ بھی اس کے اوپر پڑے۔ اچھا، اب یہ جو ان لوگوں نے یہ حرکتیں کری ہوئی تھیں نا، اس کے اوپر جو دیندار طبقہ تھا انہوں نے تو بڑی لے دے کری، بہت ان کو کریٹیسائز کیا کہ یہ کیا کر رہے ہیں، یہ بے شرم ہے، بے حیا ہے، یہ ہے وہ ہے، ٹھیک ہے، لیکن کچھ ایسے بھی لوگ تھے، رائٹ، جو کہ فلم اداکار ہیں، جو کہ خود جو ہے ان کی زندگی بے حیائی کا مجموعہ ہے، ان کی اپنی جو ہے وہ بڑی بے حیا قسم کی تصویریں موجود ہیں، ٹھیک ہے، ایسے لوگوں نے بھی کہا کہ ہمیں بھی یہ باتیں اچھی نہیں لگیں جو کہ ان عورتوں نے کری ہیں، ٹھیک ہے، ہمیں بھی یہ باتیں اچھی نہیں لگیں، تو اس کے اوپر کچھ جو دیندار ہمارے جیسے ہوتے ہیں، ٹھیک ہے، جو کہ اپنے طور پر ہی دیندار بنے ہوتے ہیں اور کسی کی نگاہوں میں نہیں ہوتے، ٹھیک ہے، کسی کی یعنی روک ٹوک کا کے سسٹم میں نہیں رہتے، بلکہ سیلف پروکلیمڈ دیندار ہوتے ہیں، ٹھیک ہے نا، سیلف ڈیفائنڈ دیندار ہوتے ہیں، تو انہوں نے نا उन लोगों के ऊपर बड़ी लेदे करी कि देखो तो सही कौन जो है वो बोल रहा है, कौन कह रहा है कि जी इन औरतों ने जो है वो गलत बातें करी, इनकी तो अपनी जिंदगी इतनी खराब है, ठीक है ना। और मैंने कहीं आर्टिकल में पढ़ा कि बाकायदा ऐसे लोगों ने ना फिर उनकी तस्वीरें जो है वो सोशल मीडिया पे शेयर करें। देखो क्या कहते हैं इसको, उर्दू के अंदर कोई मुहावरा है ना, इस किस्म का कोई मुहावरा क्या है कि जी मेंढकी को भी जुकाम हो गया, इस किस्म की कोई मुहावरा होता है शायद। खैर तो उन्होंने कहा कि देखो 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 इनकी जो इनकी अपनी कितनी बुरी जिंदगी है, कैसी बेहया इनकी बेहयाई वाली तस्वीरें मौजूद हैं, और कैसे जो है वो इन्होंने पोजेस दिए हुए हैं, और कैसे जो है वो इनकी फ्लर्टिंग वाली जिंदगी होती है, और ये जो है ना वो उन विमेंस मार्च वालों को बुरा भला कह रहे हैं, ठीक है। तो उसके ऊपर तो फिर उनको समझाया गया, लोगों ने अपने यानी बात करी, जो बुजुर्ग होते हैं उन्होंने कहा कि भाई इस तरह नहीं कर सकते आप, किसी को बुरा भला नहीं कह सकते हैं उसकी, यानी वो अब किसी बुराई को अगर बुराई कह रहे हैं ना तो अब आप उसको उसकी अपनी बुराइयां याद दिला रहे हैं, ये बिल्कुल भी हाँ औरों को नसीहत खुद मियां फसीहत, ठीक है ना, इसकी बिल्कुल भी इजाजत नहीं है, ठीक है ना। ये आप किसी को नहीं कर सकते भाई, वो एक नेकी का काम कर रहा है, कम से कम बुराई को जो है वो बुरा कह रहा है, मे बी इसकी बरकत से अल्लाह ताला इसको हिदायत दे दें, ये गुनाहों से तौबा कर ले, इसकी जिंदगी बेहतर हो जाए, तो आप उसको उसकी पुरानी जिंदगी मत याद दिलाएं, उसके गुनाह याद मत दिलाएं, ठीक है। लेकिन इस कॉन्टेक्स्ट में यानी इस हदीस के तशरीह के कॉन्टेक्स्ट में हम ये बात क्यों कर रहे हैं, ये इसलिए कर रहे हैं कि देखें अपनी करीबी बुराई इंसान को बुरी नहीं लगती, लेकिन जब कोई दूसरा बंदा वही बुराई कर रहा होता है ना तो वो फिर भी बुरी लगनी शुरू हो जाती है, ठीक है। तो यही मामला है झूठ का भी, कि झूठ के बुरे होने पर सब मुत्तफिक हैं, लेकिन मतलब क्या, जब दूसरे बंदे झूठ बोल रहे होते हैं, ठीक है, तब उसके बुरे होने पर सब मुत्तफिक हैं, लेकिन जो खुद झूठा होता है उसको अपनी बुराई अपना झूठ जो है वो बुरा नहीं लग रहा होता, ठीक है। झूठ पर वईद इस हदीस में ये बताई गई है कि झूठ जहन्नुम का रास्ता हमवार करता है। हदीस में अल्फाज ये हैं कि अल किज़्बु या इन्दल किज़्बा फुजूरुन, कि बेशक झूठ फुजूर है, ये दूसरी बुराइयों के लिए असल है और बुनियाद है, और इससे आदमी बुराइयों में खुद ब खुद फंसता चला जाता है। ये हदीस भी पूरे दीन का खुलासा है और जवामिउल कलिम में से है, ठीक है। यानी ये उन हदीसों में से है कि जिसके अंदर नबी अलैहिस्सलाम ने चंद अल्फाज के अंदर पूरे दीन की को समेट दिया है, ठीक है। जैसे कि कहते हैं ना कि समंदर को कूजे में बंद कर दिया, तो जवामिउल कलिम ये ऐसी हदीसें कहलाती हैं जिनमें बहुत ही कम अल्फाज में नबी अलैहिस्सलाम ने बहुत ज़्यादा गहरी बातें फरमा दी हैं। और ये जो ये जो ज़ादुत तालिबीन किताब है ना, इसमें मुफ्ती आशिक अलाई बुलंदशहरी रहमतुल्लाह जो इसके कंपाइलर हैं, उन्होंने बहुत सारी जवामिउल कलिम हदीसें इकट्ठी करी हैं, ठीक है। तो ये वाली हदीस उनमें से एक है, अद्दीनो नसीहा वाली बिल्कुल शुरू में जो हमने हदीस पढ़ी थी वो भी जवामिउल कलिम में से थी, और इसके अलावा भी बहुत सी हदीसें ऐसी हैं, ठीक है। कोई सवाल या कोई कॉमेंट हो तो प्लीज़ ये किताब, ये जो क्लास है, जैसा कि आपको याद दिलाते रहते हैं कि ये एक इंटरेक्टिव क्लास है, तो इसमें सिर्फ वन वे ट्रैफिक का मामला नहीं रखें। जब तक मैं आगे पढ़ता हूँ, अगर कोई सवाल या कुछ कहना चाहें तो ज़रूर से कहें। नेक्स्ट हदीस 110, अल्लाह की तरफ से जिन कामों को हराम किया गया है, तो इसके अल्फाज इस तरह से हैं कि इन अल्लाह हर्रम अलैकुम हुकूकल उम्महाती व वअदल बनाती व मनअ व हाती व करिहा लकुम क़ीला व क़ाला व कसरत सुआली व इज़ाअतल माली, ठीक है। तर्जुमा, बिलाशुबा अल्लाह ने तुम पर हराम कर दिया है माओं की नाफरमानी करना, लड़कियों को जिंदा दरगोर करना, बुखल करना, कील व काल करना, और सवाल की कसरत और माल को ज़ाया करना, ठीक है। एक मिनट वेट कीजिएगा। तो ये वाली हदीस है, तर्जुमा हमने पढ़ लिया, लुगात में चंद अल्फाज इसके थोड़े से नए हैं, उनको भी देख लेते हैं। बताते हैं कि हुकूक जो है, हुकूक अक्का, अक्का की अक्का या उक्कू,
یہ اس کی اصل ہے حقوقاً کا مطلب ہوتا ہے والدین کی نافرمانی کرنا. مہات یہ الام کی جمع ہے اور ام جو ہے وہ ماں کو کہتا ہے. جیسے اللہ تعالیٰ کا فرمان ہے حرمت علیکم امہاتکم، ٹھیک ہے کہ حرام کر دی گئی ہیں تمہارے اوپر تمہاری مائیں. وعد وعدا یعدو وعدن، اس کا مطلب ہوتا ہے زندہ درگور کرنا، ٹھیک ہے. جیسے کہ ہم نے وعد الموعودۃ سئلت والی آیت تفسیر کی کلاس کے اندر پڑھی تھی کہ جب قیامت کے دن موعودہ سے سوال کیا جائے گا بأی ذنب قتلت، کہ تمہیں کس گناہ میں قتل کیا گیا تھا. تو وعدا یعدو کا مطلب ہوتا ہے درگور کرنا، زندہ درگور کرنا. منعن منع یمنعو منع یمنعو سمع یسمعو کے باب سے یہ ہے محروم کرنا یا روکنا، ٹھیک ہے. منع کا مطلب بھائی جیسے اردو میں کیسے منع کرنا. اور وحات ہاتن ہے یہ نہیں، وحات کا مطلب ہے وحات اسم فعل. یہ نحو والوں کے لیے ہی یہ چیز ہے، اسم فعل ابھی آپ پڑھیں گے تھوڑی دیر میں انشاءاللہ نحو کے اندر. تو یہ اسم فاعل اسم فعل میں سے ایک فعل ہے جس کا مطلب ہوتا ہے لاؤ. قل ہاتو برہانکم، ہاں ہاتا یا ہاتو ہوگا نا یہ، تو ہاتو برہانکم کہ تم لے آؤ اپنی دلیلوں کو، ٹھیک ہے. یہ قرآن کے اندر ہاتا کے لفظ کو استعمال کر کے انہوں نے دکھا دیا. اضاعت کا مطلب ہوتا ہے ضائع کرنا، ضائع یضیع ضیعاً بمعنی تلف ہونا. تو نہیں یہ کچھ لغات ہو گئیں نحو اور سب قانون کے لیے. فی الحال آگے چلتے ہیں تشریح. اس حدیث میں انسان کو چھ کاموں سے روکا گیا ہے. پورے گھر کو نہیں تنگ کیا ہوا اس وقت. ماں کی نافرمانی کرنے سے روکا گیا ہے، یہاں پر صرف ماں کا ذکر کیا، باپ کو چھوڑ دیا، اس وجہ سے کہ ماں کا حق زیادہ ہے یا یہ کہ ماں کمزور ہوتی ہے، معمولی سی پریشانی بھی برداشت نہیں کر سکتی، بخلاف باپ کے کہ وہ بہت کچھ برداشت کر جاتا ہے. اس لیے ماں کا خیال زیادہ کیا جائے گا، یا یہ کہ ماں کے ذکر میں باپ بھی داخل ہے. جو کہتے ہیں نا طبعاً، ٹھیک ہے کہ کسی ایک کا ذکر کر دیا جاتا ہے لیکن دوسرا جو ہے وہ بھی اس کے ذکر کے اندر شامل ہو جاتا ہے. جیسے اکثر قرآن کے اندر مذکر کے صیغے کا ذکر کیا جاتا ہے اور مونس کے صیغے جو ہیں وہ اس کے اندر یعنی طبعاً داخل ہوتے ہیں، اتباعاً داخل ہوتے ہیں، ٹھیک ہے. تو یہاں پر جو ہے وہ الٹا معاملہ ہے کہ ماں کا ذکر کر دیا اور باپ جو ہے اس کے اندر داخل ہو گیا. تو یعنی یہ ساری پاسبلٹیز ہو سکتی ہیں کہ یہاں پر ماں کا ذکر صرف کیوں کیا گیا ہے. اچھا دوسری چیز جس سے منع کیا ہے وہ ہے لڑکیوں کو زندہ درگور کرنے سے. یہ اسلام سے پہلے کی رسم تھی، شریعت نے اس کو حرام کر دیا ہے اور کہا کہ لڑکی موجب آر نہیں بلکہ موجب برکت ہے. اب زندہ درگور کرنا آج کے زمانے میں کس طرح ہو رہا ہے کہ الٹرا ساؤنڈ کے ذریعے سے جینڈر معلوم کر لیتے ہیں، اور اگر وہ فیٹس فیمینن ہو، فیمیل فیٹس ہو، تو اس کو ابورٹ کروا دیتے ہیں، ٹھیک ہے. اور جب وہ ابورٹ ہو جاتا ہے تو پھر کیا کرتے ہیں، اس کو کہیں نہ کہیں دفنانا ہی ہوتا ہے نا، تو وہ بھی گویا کہ درگور کرنے کی ہی ایک شکل بن جاتی ہے، ٹھیک ہے. مار کر کے درگور کر دیتے ہیں، زندہ درگور نہیں کرتے اب، پہلے زندہ ہی کر دے دیتے. اچھا تیسری چیز جس سے منع کیا، مال کو صحیح خرچ نہ کرنے سے. علماء کرام فرماتے ہیں کہ یہ حدیث عام ہے، صرف مال میں بخل مراد نہیں ہے بلکہ ہر چیز میں ہو سکتا ہے، خواہ وہ افعال ہوں یا اقوال ہوں یا کردار، اس سے لوگوں کے حقوق ادا نہ کرنا، ٹھیک ہے. یہ سب اس میں داخل ہے، یعنی جو اللہ تعالیٰ نے نعمتیں دی ہیں، چاہے وہ افعال کی ایبلٹی ہو جو اللہ نے انسان کو دی ہے، چاہے وہ اس کے اچھی بات کہنے کی ایبلٹی ہو جو کہ اللہ نے اس کو دی ہے، تو ان ایبلٹیز کو اللہ تعالیٰ کے بندوں کے فائدے کے لیے خرچ نہ کرنا، ٹھیک ہے. تو یہ سب اس کے اندر.
अच्छा, ये मुझे जरा बता सकते हैं सऊद साहब, कब से मेरी आवाज़ नहीं आ रही थी? ठीक है, वैसे तो मैंने ब्रेक दिया था आप लोगों को, लेकिन फिर रिज्यूम जो किया है तो इसकी तशरीह सुनिए आप लोगों ने कुछ भी? जस्ट वन मिनट से, अच्छा अच्छा थोड़ी तशरी सुननी है ना, तो किला काला के बारे में मैं कह रहा था, एक मिनट सुन बेटा। ठीक है, तो किला काला जो है ना, कील काल करना ये अरबी का मुहावरा है, और इसका मतलब ये होता है कि जी ये कहा गया और उसने ये कहा और फिर ये कहा, ये कहा गया फिर उसने ये कहा, इस तरह से बेकार की बातें करना, इसको कील काल करना कहते हैं। और ठीक है, हाँ बस ये 5 मिनट रह गए और ये थोड़ी सी बात रह गई इस हदीस की, मुकम्मल कर लेते हैं। ये बात हो रही थी कील काल करना जो है, ये अपने आप को बेफायदा बहस में लगाना है कि चंद आदमी एक जगह बैठकर इधर उधर की बातें और गलत सलत वाकयात और लग व फजूल बातों में मशगूल हूँ। ठीक है, तो लग व फजूल बातें अब ये हर किस्म की हो सकती हैं, जैसे कि हमारे माशरे में ख़ास तौर पर बहुत ही ज़्यादा ये आम है कि जब चार आदमी आपस में बैठते हैं तो फिर यानी ऐसी बातें करना शुरू हो जाते हैं कि जिनके अंदर या तो दूसरों की गीबत का पहलू होता है, खास तौर पर सियासतदानों की गीबत, ठीक है, या ये कि थोड़ा सा और किस्म के लोग होते हैं तो कभी जो है वो मौलवियों की गीबत शुरू हो जाती है और नुमाए कराम की गीबत शुरू हो जाती है, या कभी जो है वो किसी और की, या ये कि ऐसी फजूल में जो है वो क्रिकेट की बातें शुरू हो जाती हैं, या ये कि किसी के ऊपर एतराज़ अपने दफ्तर के अंदर, चंद दफ्तर को लोग बैठ गए हैं तो वो किसी मैनेजर के बारे में बातें करना शुरू कर देते हैं या किसी और दफ्तर के कॉलीग के बारे में बातें करना शुरू कर देते हैं, तो ये सारी चीज़ें जो है ना ये फजूल की बातें हैं, लग बातें हैं, और इनसे जो है वो नबी रसूलुल्लाह ने मना किया है। वैसे कील और काल जो है ना ये एक और मानी में भी इस्तेमाल होता है, वो ये होता है कि खा मखा एतराज़ कर, ठीक है, खामखा एतराज वाली बातें करना कि जो बातें इंसान को समझ में ना आ रही हो, तो बजाय इसके कि तालिबे इल्माना तौर पर उसके बारे में सवाल करे, किसी इल्म वाले से पूछे, ठीक है ना, उसके बजाय जो है ना वो यानी हुज्जतबाजी शुरू करे, ठीक है, जैसे यानी इसके लिए हम उर्दू जुबान में हुज्जतबाजी का लफ्ज इस्तेमाल करते हैं, ठीक है, तो उसके लिए भी कील काल इस्तेमाल किया जाता है। हमें करना क्या चाहिए कि जब इस किस्म की कोई भी मजलिस हो ना तो उस मजलिस में जस्ट फॉर द सेक ऑफ स्टार्टिंग ए डिस्कशन, आपस में कोई फजूल बात शुरू कर देने के बजाय जो है ना, हमें पहली बात तो ये कोशिश करनी चाहिए कि हमारी मजलिस हमेशा जो है ना वो किसी अहले किसी साहिब इल्म से खाली ना हो, कभी भी किसी साहिब इल्म से हमारी कोई भी मजलिस खाली ना हो, ठीक है ना, और साहिब इल्म को हम बुलाएं भी इस नीयत के साथ कि उस मजलिस के अंदर हम उस साहिब इल्म से ना कुछ अच्छी बातें सुनने का इरादा रखें, ठीक है ना, उससे कुछ पूछने का इरादा रखते हैं, ठीक है, तो ये जो एक तरीका है ना, इससे फिर हम बहुत सारे मजलिस के गुनाहों से ऑटोमेटिकली बच जाते हैं, ठीक है, कि भाई जो वो जब वो आएंगे साहिब इल्म तो हम उनसे कहेंगे कि जी आप हमारे लिए नसीहत की कोई बात कर दें, ठीक है ना, और फिर हम इनकरेज भी करें कि लोग जो है वहां पर उनसे कुछ सवाल जवाब भी कर लें, इल्म के सवाल कर लें, कुछ बात सीख लें, ठीक है, तो ये एक रास्ता है कि जिससे कि हम उस मजलिस के गुनाहों से, कील काल से और बेफजूल लग यानी फजूल और लग बातों से हम बच जाएंगे। लेकिन अगर ऐसा माहौल नहीं होगा, ठीक है, यानी कोई साहिब इल्म कोई यानी ऐसा ऐसी शख्सियत नहीं होगी ना हमारी मजलिस में, बल्कि सारे एक जैसे होंगे, तो फिर आप अवॉइड नहीं कर सकते, ठीक है ना, फिर आप जो है ना ये कील और काल और फजूल बहस और गीबत और यानी ये सारी की सारी जो बुराइयां हैं, अब आप इसको अवॉइड नहीं कर सकते, क्यों, इसलिए कि आपने उन लोगों को जो बुलाया है वो आपके मेहमान हैं, ठीक है ना, अब अगर वो कोई गलत बात शुरू करेंगे ना तो आप उनके लिहाज में आकर के ना उनको उस गलत बात से इतना आसानी से रोक नहीं सकते, ठीक है ना, तो ऑटोमेटिकली है ना आप अपने हाथ पैर जो है वो काट लें, ठीक है ना, आप बुराई को अब मजीद रोक नहीं सकते,
جب وہ آپ نے ایک دفعہ اس طرح کا ماحول بنا لیا اپنے گھر میں, اپنی پارٹی کے اندر, اپنی دعوت میں, تو دیٹس اٹ. اس وجہ سے ہمیشہ اس بات کا خیال رکھنا چاہیے کہ اس کی نوبت ہی نہ آئے. ٹھیک ہے, جب بھی آپ نیک لوگوں کے جو جن کا تعلق جو ہے وہ علماء کرام سے ہوتا ہے, مشائخ سے ہوتا ہے, ان کے آپ عموماً یہی دیکھیں گے کہ انہوں نے نا مجلس جو بھی کری ہوتی ہے اپنے گھر میں, اس کے اندر ہمیشہ کوئی نہ کوئی ایسی شخصیت ضرور سے ہوتی ہے. ٹھیک ہے, تو اس کے اندر ایک یعنی نیت چھپی ہوئی یہی ہوتی ہے کہ بھائی جب لوگ بیٹھیں گے تو کچھ نہ کچھ برائیاں تو شروع ہو جائیں گی. ٹھیک ہے نا, وہ ہم روک نہیں سکیں گے, تو بہتر یہ ہے کہ ہم اس کی نوبت ہی نہ آئیں. اچھا, پانچویں چیز ہے کثرت سے سوال کرنے سے, اور یہ بھی عام ہے, کثرت سوال ہی یہ پانچویں چیز تھی حدیث کے اندر جس سے منع کیا گیا ہے. تو اس کا مطلب کیا ہوا کہ اپنے علم کا اظہار کرنے کے لیے سوال کرنا, اپنے یعنی علم جھاڑنا جس کو کہتے ہیں, کسی کے احوال کے بارے میں بہت زیادہ تجسس کرنا, ٹھیک ہے, تو یعنی یہ تجسس والا سوال یا علم کا اظہار کرنے کے لیے, دیکھو کہ میں کتنی یعنی میں نے کتابیں پڑھی ہوئی ہیں اور میری جو عقل میں کیسی کیسی باتیں آتی ہیں, تو اس بات کا اظہار کرنے کے لیے کسی عالم سے سوال کرنا, ٹھیک ہے, تو یہ بات بھی منع ہے. یا تیسرا یہ کہ یہ خطاب صحابہ کرام کو ہے کہ تم نبی علیہ الصلوۃ والسلام سے زیادہ سوال مت کرو, جیسے کہ قرآن مجید میں منع فرمایا گیا ہے کہ یا ایھا الذین آمنوا لا تسألوا عن اشیاء ان تبد لکم تسؤکم. ٹھیک ہے, کہ اے ایمان والوں مت پوچھو بہت سی ان چیزوں کے بارے میں کہ اگر وہ تم پر کھول دی جائیں تو تم کو بری لگے. ٹھیک ہے, تو یہ بھی گویا کہ ایک مشورہ کرنے کا کے بارے میں نصیحت ہے کہ جب ہم کسی صاحب علم سے, اپنے شیخ سے یا کسی عالم مفتی سے جب کوئی سوال کرے نا, تو وہ سوال بھی جو ہے نا وہ ہمارا ایک یعنی وہ بھی بہت ہی یعنی سوچ سمجھ کر کے ہمیں کرنا چاہیے کہ ہم ایسی چیزوں کا سوال نہ کریں کہ جن کے بارے میں ہم نے پہلے سے اپنے دل کے اندر یہ ارادہ کیا ہوا ہے کہ جی ہم نے یہ نہیں کرنا ہے. ٹھیک ہے نا, ہم نے نہیں کرنا ہے یہ کام. اب ہم اس کے بارے میں جب پوچھیں گے نا, تو پوچھ لینے سے ہمارا معاملہ اور زیادہ خراب ہو جائے گا. ٹھیک ہے, کیونکہ ہم نے پہلے سے ارادہ کیا ہوا ہے یہ کام نہیں کرنا. ٹھیک ہے, اس وجہ سے کہا جاتا ہے کہ مشورہ جو ہے نا وہ ان کاموں میں کرنا چاہیے کہ جب آپ تیار ہوں کہ جو آپ کو مشورہ دیا جا رہا ہے تو اس مشورے کے اوپر آپ یعنی عمل بھی کرنا چاہتے ہیں. یہ نہیں کہ مشورہ آپ نے لے لیا کسی معاملے کے اندر اور پھر آپ کہہ رہے ہیں کہ اچھا آپ نے جو مشورہ دیا ہے تو اب میں سوچوں گا اس کے بارے میں. ٹھیک ہے, یعنی اب میں آپ کے مشورے کے اوپر سوچوں, یہ ایٹیٹیوڈ ہوتا ہے نا, یہ ٹھیک نہیں ہوتا. ہاں, اگر مشورہ دینے والا خود یہ کہہ رہا ہو کہ جی میں نے تو آپ کو یہ مشورہ دے دیا ہے, اب آپ سوچ لیں اس کے بارے میں, اب آپ استخارہ کر لیں یا اب آپ اپنے خاندان کے دوسرے افراد سے بھی مشورہ کر لیں, وہ اور بات ہے. ٹھیک ہے, لیکن اگر یہ کہا جائے کہ جی مشورہ تو میں نے لے لیا کہ جی مجھے ایسے کرنا چاہیے کہ ایسا نہیں کرنا چاہیے, اب جب مشورہ مل چکا تو آپ کہہ رہے ہیں جی میں سوچوں گا اس کے بارے میں. ٹھیک ہے, تو یہ ایک انتہائی غلط ایٹیٹیوڈ ہے. اس وجہ سے کہتے ہیں کہ جی پہلے سوچ لیجئے, اس کے بعد پھر آ کے مشورہ کیجئے کہ جی عمل کرنا کا ارادہ بھی ہے کہ نہیں ہے. ٹھیک ہے, مثال کے طور پر ہمارے ایک دوست تھے, تو ان کا جو ہے وہ شادی کرنے کا ارادہ ہو. ٹھیک ہے, تو ان کو جو ہے نا ان کے جو یعنی ٹیچر تھے نا, تو اچھا یہ جو دوست تھے جن کا شادی کرنے کا ارادہ تھا, تو انہوں نے نا اپنے جذبات میں آ کر کے یہ فیصلہ کیا کہ جی ہم تو شیخ صاحب سے پوچھیں گے کہ جی آپ ہماری شادی کروا دیں کہیں پر. ٹھیک ہے, میں کسی اور کی بات کر رہا ہوں کہ انہوں نے, کیونکہ وہ ذرا جوان تھے, ذرا خون بھی جو ہے وہ بڑا جوش والا تھا. ٹھیک ہے, اور شیخ صاحب کے بیانات ان کو بڑے اچھے لگتے تھے, بڑے اس وقت وہ شیخ صاحب کی محبت میں یہ دیوانے ہوئے ہوئے تھے. ٹھیک ہے, تو انہوں نے یہ سوچا کہ جی میں شادی کے بارے میں نا شیخ صاحب سے پوچھتا ہوں اور شیخ صاحب جہاں کہیں گے وہاں میں شادی کر لوں. ٹھیک ہے, لیکن جو ان کے ٹیچر تھے جو کہ شیخ صاحب کے خلیفہ بھی تھے, یعنی وہ شیخ صاحب کے مزاج سے اور اس راستے کی جو بھول بھلیا یا جو ہوتی ہے نا مس انڈرسٹینڈنگ لوگوں میں, ان سے واقف تھے. تو انہوں نے ان کو مشورہ دیا کہ بھائی اگر تو تم پوری طرح سے تیار ہو کہ شیخ صاحب تمہیں جہاں مشورہ دیں گے تو وہاں پر تم شادی کر لو گے. ٹھیک ہے, پھر اس کے اندر تم اعتراض نہیں کرو گے کہ جی انہوں نے کس قسم کا مشورہ دیا ہے اور ان کو تو پتہ ہی نہیں ہے کہ جی کیسے شادی کرنی چاہیے اور کہاں شادی کرنی چاہیے, اور مجھے جو ہے انہوں نے ایسی جگہ شادی کرنے کے لیے کیوں کہہ دیا. ٹھیک ہے نا, اگر تو تم تیار ہو کہ وہ جہاں بھی کہیں گے وہاں تم شادی کر لو گے, پھر تو تم ان سے مشورہ کرو. ठीक है, लेकिन अगर तुम्हारे 10 रिस्ट्रिक्शंस लगी हुई हैं कि जी मैंने ऐसी लड़की से शादी नहीं करनी, मैंने फलाने यानी ऐसी रंगत होनी चाहिए, ऐसी उसकी जो है वो तालीम होनी चाहिए, और ऐसी जो है वो उसका मिजाज होना चाहिए, और ऐसा उसका फैमिली बैकग्राउंड होना चाहिए, ठीक है, तो जब अगर तुमने खुद ऐसी रिस्ट्रिक्शन बनाई हुई है ना, तो फिर तुम शेख साहब से जाके मशवरा नहीं करो, ठीक है, क्योंकि शेख साहब जो है ना वो तुम्हारे मन मर्जी के मुताबिक तुम्हें मशवरा नहीं देंगे, वो तो जिस चीज को तुम्हारे लिए अच्छा समझेंगे वही वाला मशवरा देंगे तुम्हें, ठीक है। तो यही यही वाला मामला है कि जी इसके अंदर भी जो है वो इंसान को जरा एहतियात करनी चाहिए, ठीक है। चले मेरे ख्याल में अभी जो क्लास जो है ना वो हम यहीं पर रोक देते हैं, बाकी अगर कोई बात इसके अंदर रह गई होगी तो वो अपनी क्लास में करेंगे, फिलहाल टाइम भी ओवर हो गया है, अगर कोई सवाल है किसी को तो आपके लिए थोड़ी देर और कर सकता हूँ।
چلیں ازاد المال والا معاملہ ہے اگلی کلاس میں ڈسکس کریں۔ السلام علیکم۔